ولكن الرسول والذين آمنوا معه جاهدوا بأموالهم وأنفسهم وأولئك لهم الخيرات وأولئك هم المفلحون. لیکن یعنی ہاں اللہ کے رسول محمد صلی اللہ علیہ وسلم نے اور ان کے ساتھ ایمان والوں نے اپنا مال اور اپنی جان لگا کر کے جہاد کیا اور ان کے لیے دنیا اور آخرت میں خوبیاں ہی خوبی ہوگی. دوسرا معنی خیرات کا دنیا اور آخرت میں فائدے ہی فائدے ہوں گے. خیرات کا تیسرا مفہوم ہے ان کے لیے آخرت میں حوریں ہوگی. وَأُولَئِكَ هُمُ الْمُفْلِحُونَ اور وہی لوگ کامیاب ہونے والے ہیں. أَعَدَّ اللَّهُ لَهُمْ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا ذَلِكَ الْفَوْزُ الْعَظِيمُ. اللہ نے ان کے لیے باغات تیار کیے ہیں, ان کے نیچے سے نہریں بہتی ہوگی, ان باغات میں وہ ہمیشہ رہیں گے اور یہ باغات بہت بڑی کامیابی ہوگی. وَجَاءَ الْمُعَذِّرُونَ مِنَ الْأَعْرَابِ لِيُؤْذَنَ لَهُمْ. کچھ منافقین وہ تھے جو مدینۃ المنورہ میں رہتے تھے. ابھی جو اوپر کی آیات میں تذکرہ ہوا وہ ان منافقین کا تھا جو پراپر مدینہ میں رہتے تھے. اب ان منافقین کا تذکرہ چلے گا جو گاؤڑوں میں رہتے تھے. اب ان منافقین کے اندر بھی مختلف طبقات تھے کہ جب اب تبوک سے تبوک کے سلسلے کے اندر حضور نے اعلان فرمایا تو کچھ منافقین تو عذر و معذرت کرنے کے لیے بھی آئے تھے, بہانے کرنے, چاہے جھوٹے ہی صحیح. کچھ منافقین وہ تھے جنہوں نے عذر کے لیے آنا تک گوارا نہیں کیا کہ خاموخواہ کے جھوٹے عذر پیش کرنے جائے, وہ بھی انہوں نے گوارا نہیں کیا. یہ خطرناک قسم تھی بے ادب گستاخ منافقوں کی. یہی طرح کے دو حالات واپسی پر ہوئے کہ جب نبی کریم صلی اللہ علیہ وسلم کی تبوک سے واپسی ہوئی تو نہ شریک ہونے والوں میں سے بعض عذر و معذرت کرنے کے لیے آئے اور بعض تو عذر و معذرت کرنے کے لیے تک نہیں آئے. تو چار قسم ہو گئے. بعضوں نے عذر معذرت کی سفر سے پہلے, بعض گئے نہیں اور عذر معذرت کرنے بھی نہیں آئے. یہی دو صورت حل واپسی میں پیش آئی. وجال معذرون, بہانہ باز لوگ آئے, بہانہ باز لوگ آئے عذر کرنے کے لیے. اس میں تا کا زال میں ادغام ہوا ہے, اصل میں ہے المعتذرون. یہ معذورین کے معنی کے اندر لیا. وجاء المعذرون من الاعراب. اب اگر یہاں پر معذرون سے واقعی عذر والے معذور لوگ مراد لیے جاوے, جیسے کہ علامہ سیوطی کی رائے ہے کہ گاؤں کے رہنے والوں میں سے معذور لوگ نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں آئے تاکہ حضور ان کو اجازت دے 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 گھر میں بیٹھے رہنے کی, اس لیے کہ وہ معذور تھے, حضور نے ان کو اجازت دے دی. وَقَعَدَ الَّذِينَ كَذَبُوا اللَّهَ وَرَسُولَهُ, اور گھر میں ہی بیٹھے رہے وہ لوگ جنہوں نے اللہ کو اور اللہ کے رسول کو جھٹلایا. और घर ही में बैठे रहे वो लोग जिन्होंने अल्लाह और अल्लाह के रसूल को झुठलाया ईमान के दावे के अंदर, ईमान की दावत के अंदर। ये कौन थे? गांव के मुनाफिकीन, झूठे उज्र करने ही नहीं आए। अनिल मजीदार झूठे उज्र करने के लिए ही वो लोग नहीं आए। देखो आराब और अरब में फर्क है। आराब उसको कहते हैं जो गांव में रहते हो, और अरब अरबी जुबान बोलने वाले को कहते हैं। चाहे अरबी जुबान बोलने वाले गांव में रहते हो के शहर में रहते हो, वो अरब। और आराब जो जंगल में रहते हो, चाहे अरबी बोलते हो या न बोलते हो। ये उज्र करने वाले कौन लोग थे? कबीले असद, कबीले गितफान के लोग थे। इनका उज्र किया था कि हमारे बच्चे बहुत हैं और अभी जो है हम लोग कुछ तकलीफ के हालात में चल रहे हैं। बास कहते हैं कि आमिर इब्ने तुफेल और उसकी उनकी जमात के लोग, और उनका उज्र किया था कि कबीले बनू तय के लोगों के साथ हमारी बनती नहीं है। तो अगर जो हम तबुक के गजवे के अंदर आएंगे तो कबीले बनू तय के लोग हमारे घर वालों पर और हमारे जानवरों के ऊपर हमला करेंगे। ये इन लोगों का उज़र था। सयुसीबुल लदीन कफरू मिनहुम अज़ाबुन अलीम, उनमें से जो काफिर है उनको अल्लाह ताला दर्दनाक अज़ाब देंगे। लैसा अलद्दुआफा वला अलल मरदा वला अलल लदीन ला यजिदून मा युनफिकून हरज इदा नसहू लिल्लाहि व रसूलिह। कमजोरों के ऊपर कोई गुनाह नहीं, यानी बड़े बूढ़े अकाबिरीन के ऊपर कोई गुनाह नहीं, और बीमारों के ऊपर भी कोई गुनाह नहीं जैसे कि अंधे और अपाहिज, और उन लोगों के ऊपर भी कोई गुनाह नहीं जिनके पास जिहाद में खर्च करने का सामान नहीं है। जिहाद में खर्च करने का सामान नहीं। वला अलल लदीन ला यजिदून मा युनफिकून, जिनके पास जिहाद में खर्च करने का कोई सामान नहीं उनके लिए कोई हरज नहीं। वला अलल लदीन ला यजिदून मा युनफिकून हरज, यानी कोई गुनाह नहीं अगर वो लोग जिहाद में ना जावे तो। कमजोर बड़े बूढ़े, बीमार अंधे लूले लंगड़े अपाहज, गरीब जिनके पास खर्च करने के कोई सामान का इंतजाम ना हो है, उनके लिए कोई गुनाह नहीं जिहाद में ना जावे दो। इदा नसहु लिल्लाहि व रसूली, जबकि वो खैर ख्वाही की कोशिश करते रहे, जबकि वो खैर ख्वाही करते रहे अल्लाह और उसके रसूल की, अल्लाह के लिए और अल्लाह के रसूल के लिए। क्या मतलब अल्लाह के लिए और अल्लाह के रसूल के लिए खैर ख्वाही करने का? दूसरों को जिहाद से ना रोके, फितनों को ना भड़कावे, मुजाहिदीन के लिए माली ताउन करे, खालिस ईमान के साथ रेवे, अहकामे इस्लाम पर अमल करे, फी हाली कुहूदी, घर रहने की सूरत में, बैठे रहने की सूरत में, भी अदमिल इरजाफ, लोगों को रोकने में ना लगे रहे। व तस्बीती व ताती, बस घर रहते हुए इताअत, फरमा बरदारी और मुजाहिदीन के घर वालों की खबर गिरी करते रहे। यानी जिहाद में नहीं गए, लेकिन मुजाहिदीन के घर वालों की खैर ख्वाही करते रहे, खिदमत करते रहे, यानी मकामी मेहनत में जुड़ते रहे। इसका एक मतलब ये है, मकामी मेहनत में पूरी पाबंदी के साथ लगे रहे, बाहर नहीं निकल सकते। तो अगर वो किसी वजह से नहीं निकल सके उजरे सही की वजह से, लेकिन यहाँ रह करके वो सही सच्चे रहे, तो उनके लिए कोई गुनाह नहीं है। और ऐसे भी कुछ कबाइल थे मदीना मुनव्वरा में, जुहैना, मुजैना, बनी अजरा, इस तरह के लोग। इसलिए कि तबुक कोई करीब थोड़ा ही था, बहुत दूर, सवारी चाहिए, खुराक चाहिए, तोशा चाहिए, हथियार चाहिए, और कुछ ही नहीं इन लोगों के पास गुर्बत की वजह से। मालूम मा अलल मुहसिनीन मिन सबील, नेकी करने वालों के ऊपर पकड़ का कोई रास्ता नहीं। बस नेकी करो तो पकड़ नहीं होगी। बहरहाल उस रकी वजह से अगर जिहाद में नहीं गए, लेकिन दूसरे आमाल अच्छी तरह करते रहे, तो उनकी अल्लाह के यहाँ कोई पकड़ नहीं होगी। वल्लाहु गफूरुर रहीम, अल्लाह ताला उनको माफ़ करने वाले और अल्लाह ताला उनके साथ बड़े रहमो करम करने वाले हैं। वला अलल्लदीन इदा मा अतौक लितहमिलहुम, और उन लोगों के ऊपर भी कोई गुनाह और हरज नहीं, यानी तबुक में नहीं आवे, जिहाद में नहीं आवे, जंग में नहीं आवे, तो कोई गुनाह नहीं। किन लोगों के ऊपर? जबकि वो लोग आपकी खिदमत में हाजिर हुए ताकि आप उनको सवारी देवे, वो लोग जो आपकी खिदमत में आए ताकि आप उनको सवारी देवे। लितहमिलहुम माक इलल गज़वी, ताकि आप उनको सवार करें अपने साथ गजवे में जाने के लिए। قلت لا اجد ما احملكم عليه, आप उनको यूं कहो, मेरे पास कोई ऐसी चीज नहीं है जो मैं तुमको सवारी के लिए दूं, मेरे पास कोई ऐसी चीज नहीं है जो मैं तुमको सवारी के लिए दूं। यानी बाज गरीब सहाबा हुजूर के पास आए कि हुजूर आप कोई सवारी का निजाम कर दो, हुजूर ने कहा मेरे पास भी नहीं है। उन सहाबा पर अदम शिरकत का कोई गुनाह नहीं। वो सात अंसारी सहाबी थे, माकिल इब्ने यसार, सखर इब्ने खनसा, अब्दुल्ला इब्ने काब, उलैया इब्ने जैद, सालिम इब्ने उमेर, सालबा इब्ने गनमा, अब्दुल्ला इब्ने माकिल रदी अल्लाह ताला अन्हुम अजमाइन। बस कहते हैं कि आयत बनू मुकरिन के सहाबा के लिए नाजिल हुए, वो आए हुजूर के पास। ये कबीले बनू मुजैना की एक शाख है बनू मुकरिन। तीन भाई आए, माकिल सुवेद और नौमान नाम के, इस खानदान के मुकरिनी। हुजूर कुछ सवारी का इंतजाम कर दो, हुजूर ने कहा मेरे पास ही नहीं है। बास कहते हैं कि हजरत अबू मूसा अशअरी रदी अल्लाह ताला अनहो के खानदान के बारे के अंदर है। हुजूर के पास हजरत अबू मूसा अशअरी खुद आए थे अपने कबीले अशअर के लोगों की सिफारिश लेकर कि हुजूर कुछ सवारी का इंतजाम कर दो, तो हुजूर ने कहा मेरे पास कुछ नहीं है। असल कुछ मशगूलियत में हुजूर थे और उन्होंने आकर के उनके साथियों ने, खानदान वालों ने कुछ इसरार किया, तो हुजूर ने कसम खा ली मैं तुमको कुछ नहीं दूंगा। फिर थोड़ी देर के बाद हुजूर के पास कहीं से सवारी का इंतजाम हो गया, तो हुजूर ने भेज दी कि भाई ये सवारियां दो बनू अशर को दो, वो लोग आवे। तो हजरत अबू मूसा अशअरी रदी अल्लाह ताला ने अर्ज करना है कि हुजूर कहीं कसम तो नहीं भूल गए, आपने तो कसम खाई कि हमारे खानदान के लोगों को नहीं देना है, हम लेने आए थे। तो हुजूर ने कहा मुझे याद है कसम। لیکن جب میں اپنی قسم کے خلاف خیر پاتا ہوں تو قسم کا کفارہ دے کر کے اس پر عمل کر لیتا ہوں. تو حضور نے ان کو سواری دی بنو اشعر کے لوگوں کو, اپنی قسم کا کفارہ دیا. تولوا اعینهم تفيض من الدمع حزنا, تو آپ کے پاس سے واپس چلے جاتے ہیں اور ان کی آنکھوں میں سے آنسو بہ رہے ہیں, یعنی ان کے دل میں واقعتا نکلنے کا جذبہ تھا اور سواری نہیں ملی تو رونے لگے. یہ نہیں کہ چلو بچے خوش خوش چلے, ایسا نہیں, روتے ہوئے نکلے. اور ان کا رونا اخلاص کا تھا, اللہ نے بیان فرمایا حزنن, مارے غم کے نکلے روتے ہوئے. اللہ یجدو ما ينفقون, کہ ان کے پاس اتنی بھی گنجائش نہیں ہے کہ جو جہاد میں خرچ کر سکے. جہاد میں خرچ کرنے کے لیے کوئی سامان نہیں تھا, اس لیے مارے غم کے روتے روتے یہ لوگ جانے سے محروم رہے. انصار میں سے بھی بعض صاحب آئے تھے حضور کے پاس کہ بھائی حضور کچھ انتظام کر دو, لیکن تبوک کے وقت حالات ہی ایسے تھے. گناہ کن پر ہوگا جہاد میں نہ جانے کا, تبوک میں نہ جانے کا؟ انما السبیل علی الذین یستأذنونک وہم اغنیاء, الزام تو ان لوگوں پر جو آپ سے پیچھے رہنے کی اجازت مانگتے ہیں اور وہ مالدار ہے, سارے انتظامات ہیں, پھر بھی وہ جا نہیں رہے. رضوا بأن یکونوا مع الخوالف, پیچھے رہنے والیوں کے ساتھ رہنے پر وہ خوش خوش ہے. عورتوں کے ساتھ, معذوروں کے ساتھ, محتاجوں کے ساتھ, ضعیفوں کے ساتھ بیٹھے رہنے پر راضی ہے, اور استطاعت کے باوجود جاتے نہیں ہیں. وطبع اللہ علی قلوبہم فہم لا یعلمون, اور اللہ نے ان کے دلوں پر مہر لگا دی اور وہ لوگ جانتے نہیں ہیں. جی
ہاں, اور اللہ کے رسول اور وہ جو ان کے ساتھ ایمان لائے, انہوں نے اپنے مالوں اور اپنی جانوں کے ذریعے جہاد کیا, وہی لوگ ان لوگوں کے لیے خوبیاں ہیں دنیا اور آخرت میں, اور وہی لوگ کامیاب ہوں گے. اللہ تبارک و تعالیٰ نے ان کے لیے ایسے باغات تیار کر رکھے ہیں جن کے نیچے سے نہریں بہتی ہوگی, وہ اس میں ہمیشہ رہیں گے. ان کے لیے بڑی کامیابی ہے. اور دیہاتی لوگ اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس عذر کرتے ہوئے آئے, تاکہ میں اتکام کیا گیا ہے, یعنی معذوری.
جی
بسم اللہ الرحمن الرحیم. یعتذرون الیکم بتقلیبی اذا رجعتم الیہم من الغزو کل
ورسوله ثم تردون الى عالم الغيب والشهاده فينبئكم بما كنتم تعملون. عذر کرنے کے لیے آپ کی خدمت میں آئیں گے. یعتذرون الیکم, واپسی کے اوپر, جب آپ کی مدینہ واپسی ہو جائے گی تب یہ لوگ بہانے اور عذر کرنے کے لیے آئیں گے. تخلف کا معنی ہم کیوں نہیں آئے تھے. جب آپ غزوے سے لوٹ کر ان کی طرف واپس جاؤ گے تب. ابھی الیکم کا خطاب نبی کریم صلی اللہ علیہ وسلم کو ہے, اور جمع کا صیغہ لایا گیا عظمت کو بتلانے کے لیے. بس کہتے ہیں کہ الیکم میں نبی صلی اللہ علیہ وسلم اور صحابہ دونوں شامل ہیں. 30 سے زیادہ لوگ جو تبوک میں آئے نہیں تھے منافقین میں سے, وہ حضور کی واپسی کے اوپر عذر بانے کرنے آئے. قل لا تعتذروا, ان کو صاف کہہ دو کہ خاموں خواہ بانے پیش کرنے مت آؤ, بانے مت بناؤ. لن نؤمن لکم, ہم تمہارا اعتبار بالکل نہیں کریں گے. हम तुमको सच्चा बिल्कुल नहीं मानेंगे, तुम झूठे हो, बानाखोर हो। قد نبأنا الله من اخباركم, पक्की बात यह है कि अल्लाह ताला ने हमको तुम्हारी खबरें बतला दी, तुम्हारे अहवाल अल्लाह ने हमको बतला दिए, पहले से बतला दी अल्लाह ने हमको तुम्हारे अहवाल कि तुम लोग मुनाफिक हो, झूठे बानी करते हो। وَسَيَرَ اللَّهُ عَمَلَكُمْ وَرَسُولُ, और अल्लाह ताला तुम्हारे आमाल देखेंगे और अल्लाह के रसूल। बेहतरीन तर्जुमा, अल्लाह और अल्लाह का रसूल तुम्हारा रवैया आइंदा कैसा रहता है वो देखेंगे, आइंदा तुम्हारा तर्ज अमल कैसा रहता है वो अल्लाह देखेंगे, अल्लाह के रसूल देखेंगे। और यही असल उज्र माजरत। पिछली गलती पर तो कोई भी आदमी कह देता है कि माफ कर दो गलती हो गई, लेकिन आइंदा तुम्हारा तर्ज अमल बतलाएगा कि तुमको उस गलती पर नदामत थी या तुम खाली खाली जबानी जमा खर्च कर रहे थे। आइंदा का तर्ज अमल। ثم تردون الى عالم الغيب والشهاده, फिर मरने के बाद जिंदा करके तुम लौटाए जाओगे छुपी हुई और खुली हुई चीजों के जानने वाले अल्लाह की तरफ। فَيُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُونَ, जो अमल तुम करते थे अल्लाह तुमको बतला देंगे और तुमको उस पर बदला देंगे। जी
जब तुम मुनाफिकों के पास वापस जाओगे तो तुम्हारे पास उजर करने आएंगे, यानी गजर में आने की वजह से तुम्हारे पास उजर करने के लिए आएंगे। साहब कह देना कि तुम बहाना हरगिज ना करो, हम तुम्हारी बात को कबूल नहीं करेंगे, यानी हम तस्दीक नहीं करेंगे। अल्लाह तबारक तुम्हारे हवाल के हमको बता दिया, यानी तुम्हारे हवाल के मारे हमको बता दिया है। अल्लाह तबारक उसके रसूल आइंदा तुम्हारे रवैये को देखेंगे, फिर तुमको दोबारा पैदा किया जाएगा।
रवैया नहीं ला रवैया
रवैया
देखते वही रवैया।
तुम्हारा अल्लाह के रसूल आइंदा तुम्हारा चर्चा मल लिखेंगे, फिर तुमको हटाया जाएगा।
कहता हूँ ना कि म्यूजियम बनाने की जरूरत है, अंदर रखने की चीजें तो सब तैयार है कब से। जी चल चल जल्दी
लौटा जाएंगे, जाएंगे छुपी हुई चीज और देखी हुई चीज की जानने वाले तरफ, अल्लाह बहुत अलग की तरफ। और अल्लाह बहुत
सयहलिफून बिल्लाहि लकुम इज़न क़लबतुम इलैहिम, अल्लाह ताला के नाम की तुम्हारे सामने कसमें खाएंगे जब तुम उनकी तरफ लौट के जाओगे। इज़न क़लबतुम इलैहिम, जब तबुक से लौट के जाओगे ना तो वो कसम खाएंगे। अन्नहुम माज़ूरून, बेचारे वो माजूर थे, फिर तकल्लुफ आ नहीं सके और घर रहना पड़ा। लितुरिदु अनहुम, ताकि आप उनसे एराज करो, यानी उनको दांत डपट करना छोड़ दो, इताब करना छोड़ दो। इसलिए कि ये लोग उज्र माजरत करने आए तो डर है ना कि हुजूर की तरफ से इताब होगा, तो कहा अल्लाह के नाम की कसमें खा करके ये झूठ बोलेंगे ताकि आप उनको तंबीह न करो, डांटो नहीं, उज्र माजरत के ऊपर इताब न करो। फारिदु अनहुम, नबी जाने दो इनको, इनकी तरफ ऐसे एराज करो, इन्हीं आए तो उस पर इनको डांटो भी मत, इनको डांटना भी आपका अबस अमल हो जाएगा, इनको कोई फर्क पड़ने वाला नहीं। मालूम है हर जमात में हर दौर के अंदर ऐसे कुछ नंग होते हैं कि उनको इताब करो, डांटो, तंबी करो, उसका कोई फर्क नहीं पड़ता। तो ऐसे के पीछे वक्त जाया नहीं करने का। इन्नहुम रिजसुम व मावाहुम जहन्नम, वो तो गंदे गौजे लोग हैं, उनका बातिन ही गंदा है, इसीलिए उन पर कोई असर होता नहीं और उनका ठिकाना जहन्नम। जज़ाअ बिमा कानू यक्सिबून, ये उनके करतूत की सजा है कि उनके लिए ये मकाम हो गया। यहलिफून लकुम लितरदौ अनहुम, वो कसमें क्यों खाते हैं आपको खुश करने के लिए, आपको खुश करने के लिए कसमें खाते हैं। کہ نبی کو مسلمانوں کو خوش کرنے کا حاصل کیا. فَإِن تَرْضَوْا عَنْهُمْ فَإِنَّ اللَّهَ لَا يَرْضَى عَنِ الْقَوْمِ الْفَاسِقِينَ. اے نبی اگر آپ راضی بھی ہو گئے نہیں تو اللہ ایسے نافرمانوں سے راضی نہیں ہوں گے. جھوٹے بہانے, جھوٹی قسمیں, میٹھی بناوٹی باتیں کر کے نبی اور صحابہ کو خوش کر لے ہوئے تو کیا حاصل, اللہ راضی نہیں ہوئے تو اصل تو اللہ کی رضا ہے. اور تمہاری خوشی اللہ کی ناراضگی کے ساتھ فائدہ نہیں دے گی. معلوم ہوا کہ اصل ہے رضائی الہی. اسی لیے نبی آپ ان عذر کرنے والوں کی طرف سے جو ہے اعراض کر لو, جو آ کے عذر کرے قبول کر لو. اور ایسے ہوتے ہیں بہت سے لوگ. الاعراب اشد کفرا ونفاقا واجدر الا يعلم حدود ما انزل الله على رسوله والله عليم حكيم. گاوڑی ہے, کفر اور نفاق میں بہت سخت ہوتے ہیں. گاوڑی ہے, کفر اور نفاق میں بہت سخت ہوتے ہیں شہریوں کے مقابلے میں. من اہل المدن, شہریوں کے مقابلے کے اندر حدیث میں آتا ہے من سکن البادیا جفا, جو گاؤں میں رہا وہ سخت دل کا ہوگا. لی جفائیہم, ان کے دل سخت ہوتے ہیں, ظالمانہ مزاج ہوتا ہے, طبیعتیں بھی بہت سخت ہوتی ہے. اور یہ وجہ کیوں؟ قرآن سننے سے وہ بہت دور ہے. مفسرین فرماتے کہ علم, اسباب علم اور اہل علم, تین چیزوں کی دوری کی وجہ سے جو ہے گاوڑیوں کا یہ حال ہوا کرتا ہے. الاعراب اشد کفرا ونفاقا, یہ شہری منافقین اور دیہاتی منافقین میں کمپیئر ہو رہا ہے, تقابل ہو رہا ہے کہ شہر کے مقابلے میں گاؤں کے رہنے والے منافق بہت ڈینجر. الاعراب اشد کفرا ونفاقا واجدر الا يعلم حدود ما انزل الله على رسوله, اور وہ اس بات کی زیادہ لائق ہیں کہ اللہ نے جو حدود یعنی احکام شریعت کے اتارے اپنے رسول پر, اس کو وہ نہ سیکھے نہ جانے. اس لیے کہ سمجھ الٹی, احکام سیکھیں گے تو بھی اوندا ماریں گے. واللہ علیم حکیم, اور اللہ تعالیٰ اپنی مخلوق کو جاننے والے اور اپنے کام میں بڑے حکمت والے ہیں. لہذا یہ قاعدے کلیہ نہیں, اگر دیہاتی لوگ علم سے جڑے ہو, اہل علم سے جڑے ہو, اسباب علم سے جڑے ہو, صالحین سے جڑے ہو, تو پھر یہ چیز ان میں نہیں آئے گی. وَمِنَ الْأَعْرَابِ مَنْ يَتَّخِذُ مَا يُنْفِقُ مَغْرَمًا, اور بعض گاوڑیے تو ایسے ہیں کہ اللہ کے راستے میں خرچ کرنے کو جرمانہ سمجھتے ہیں. مغرمہ جرمانہ سمجھتے ہیں, تاوان سمجھتے ہیں, ٹیکس سمجھتے ہیں کہ جہاد کے لیے مال دینا, زکات دینا, صدقہ دینا, صدقۃ الفطر دینا, اس کو ٹیکس سمجھتے ہیں. اس لیے کہ ان کو ثواب کا یقین نہیں ہے تو پھر وہ ٹیکس سمجھیں گے. اور خرچ جو وہ کرتے ہیں منافقین, کیوں خرچ کرتے ہیں؟ خوفن, مارے ڈر کے, کہ خرچ نہیں کریں گے تو نفاق کھل جائے گا, اسی لیے ڈر ڈر کے وہ خرچ کرتے ہیں. بنو اسد اور بنو قطفان کے متعلق یہ آیت کریمہ نازل ہوئی ہے. اب یہاں ایک اشکال پیدا ہوتا ہے کہ جب ان لوگوں نے خرچ کرنے کو, جہاد میں دینے کو, صدقہ دینے کو مغرم تاوان سمجھا, گویا یہ لوگ خرچ کرتے تھے بادل ناخواستہ, خوفن, دل نہیں چاہتا تھا, لیکن یہ کہ اگر خرچ نہیں کریں گے تو نفاق کھل جائے گا, اس لیے مجبوری میں خرچ کرتے تھے. اور حدیث میں کیا آتا ہے, کسی مومن کا مال دل کی خوشی کے بغیر حلال نہیں ہے, اور یہ خرچ کر رہے ہیں دل کے بوجھ کے ساتھ, تو پھر ان کا مال قبول ہی نہیں ہونا چاہیے, جہاد میں بھی نہیں لینے کا, صدقے میں بھی نہیں لینے کا. جواب, ان لوگوں کا اللہ کے راستے میں مال خرچ کرنا اعتقاد باطل کی وجہ سے وہ ایسا سمجھتے تھے، ان کا اعتقاد باطل تھا، خود وہ ایسا سمجھتے تھے، حقیقت ایسی نہیں ہے کہ بھئی جہاد میں خرچ کرے وہ تاوان ہو، حقیقت ایسی نہیں ہے، وہ ایسا سمجھتے تھے۔ جیسے آج کوئی مسلمان نعوذ باللہ زکات کو ٹیکس سمجھے تو کیا اس کی زکات نہیں لینے کی؟ لینے کی، بھلے وہ غلط سمجھتا رہے، وہ اس کی اعتقاد باطل کی بات ہے کہ وہ غلط عقیدہ رکھ رہا ہے، لیکن وہ دے گا، وہ لے لینے کا، چھوڑنے کا نہیں۔ دوسری بات سمجھو، وہ زبردستی ٹیکس سمجھ کے خرچ کر رہے ہیں، یہ تو اللہ نے بیان فرمایا، لینے والوں کو پتہ ہی نہیں تھا کہ یہ لوگ جہاد میں خرچ کرتے ہیں ٹیکس سمجھ کے، زکات صدقات دیتے ہیں تاوان سمجھ کے، یہ معلوم نہیں تھا، اس لیے لے لیا، جب آیت نازل ہوئی تو پتہ چلا۔ اسی لیے ان لوگوں کے مال لینے کے اندر، تیسری بات یہ کہ لا یحل مالی امرئ، وہاں ایمان والے لوگ مراد ہیں، ورنہ کافروں کا مال جو غنیمت میں ہم لوگ بطور غلبے کے لے لیتے ہیں اس میں بھی وہ کہاں راضی ہوتے، لیکن پھر بھی وہ حلال ہے کہ نہیں؟ حلال ہے وہ۔ وَيَتَرَبَّصُ بِكُمُ الدَّوَائِرَ، اور یہ لوگ تمہارے بارے کے اندر زمانے کی گردش کا انتظار کر رہے ہیں، مسلمانوں کے لیے زمانے کی گردش کا انتظار کر رہے ہیں۔ کیا مطلب؟ کہ تمہارے اوپر انقلاب آ جاوے اور مسلمانوں کا غلبہ ختم ہو جائے تو وہ منافقوں کو چھٹکارا مل جاوے مسلمانوں کی ماتحتی میں رہنے سے، اس کے انتظار میں وہ لوگ ہے، لیکن ان کی آرزو اللہ پوری نہیں ہونے دیں گے ان منافقوں کی۔ کیوں؟ علیہم دائرۃ السوء، بری گردش تو انہی پر آنے والی ہے، منافقوں پر ہی بری حالات آنے والے ہیں۔ ذمے کے ساتھ اور فتح کے ساتھ دونوں طرح پڑھنا صحیح ہے، یعنی عذاب اور ہلاک ان منافقوں پر آئے گا، لا علیکم تو مسلمان پر نہیں آئے گا۔ واللہ سمیع علیم، اللہ بندوں کی باتوں کو بہت سننے والے اور بندوں کے کاموں کو اچھی طرح جاننے والے ہیں۔ ومن الاعراب من يؤمن باللہ والیوم الاخر ويتخذ ما ينفق قربات عند الله وصلوات الرسول الا انها قربة لهم سيدخلهم الله في رحمته ان الله غفور رحيم۔ سب گاؤڑی ایسے تھوڑی ہے، بہت سے دیہاتی ایسے ہیں جو اللہ اور قیامت کے دن پر ایمان رکھتے ہیں، جیسے قبیلے جوہینہ مزینہ، اور اللہ کے راستے میں خرچ کرنے کو اللہ کے قرب کا ذریعہ سمجھتے ہیں کہ اس کے ذریعے ہم اللہ کا قرب حاصل کریں گے، اور رسول کی دعا لینے کا ذریعہ سمجھتے ہیں، چونکہ نبی کریم صلی اللہ علیہ وسلم صدقہ خیرات کرنے والوں کے لیے دعا دیا کرتے تھے، اللہم صلی علی علی ابی اوفا، دعا دیتے تھے حضور، اور حضور کو حکم تھا وصلی علیہم، دعا کرو ان کے لیے، اور یہی سنت ہے کہ کوئی بھی خیرات کی رقم لے کر کے مدرسے میں اداروں میں ذمہ داروں کو دینے آوے تو وہ لوگ ان کے لیے دعا کریں کہ بھائی آپ کا صدقہ قبول ہو، زکوٰۃ قبول ہو، اللہ اس کا بہتر بدلہ آپ کو دنیا آخرت میں عطا فرماوے۔ بہت سے مدرسے والے تو رسید پر ہی چھاپ دیتے تاکہ بولنا نہیں پڑے، جیسے اپنی جامعہ میں بھی رسید پہ چھپی ہوئی دعا۔ تو وَيَتَّخِذُ مَا يُنفِقُ قُرُبَاتٍ عِنْدَ اللَّهِ وَصَلَوَاتِ الرَّسُولِ، اور رسول کی دعا لینے کا وہ ذریعہ سمجھتے ہیں، اس سے دعا ملے گی رسول کی۔ سن لو، ان کا یہ خرچ کرنا یہ ان کے لیے اللہ کے قرب کا ذریعہ ہے۔ قربتن، را کا ضمہ، را کا فتح، قربتن، دونوں کے رات ہے، ان کے لیے اللہ کے قرب کا ذریعہ ہے، اور اللہ تعالیٰ ان کو اپنی رحمت یعنی جنت میں داخل کریں گے، اور اللہ تعالیٰ اطاعت کرنے والوں کو معاف کرنے والے اور ان کے ساتھ رحم و کرم کرنے والے ہیں۔ جی،
انقریب اللہ رب تعالیٰ کی قسم تمہارے سامنے کھائیں گے جبکہ تمہارے پاس
المستقرب میں اس پر ایک لطیفہ لکھا ہے، پورے لطیفے لطیفے ہیں اس میں. در ایک دیہاتی وہ شہر ریح میں آیا مغرب کے، نماز پڑھی اس نے تو امام صاحب یہ خیرات پڑھ رہے تھے، العرب اشد کفرا ونفاقا واجدر اللہ یعلم حدود ما انزل اللہ علی رسولی. تو گاونیوں کے ہاتھ میں ڈنڈا تو رہتا ہے، یہ تو چالو نماز میں نماز توڑ کے امام کو سپاٹے چالو کیے، پھر وہ بھاگ گیا عرب. کئی دنوں تک آیا ہی نہیں وہ شہر میں، کچھ دنوں کے بعد وہ آیا تو اتفاقا اس دن امام صاحب نماز میں پڑھ رہے تھے، وَمِنَ الْأَعْرَابِ مَن يُؤْمِنُ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ وَيَتَّخِذُ مَا يُنْفِقُ قُرُبَاتٍ عِندَ اللَّهِ وَصَلَوَاتِ الرَّسُولِ. تو نماز میں کہتا ہے الان نفعک العصا، اب سپاٹوں کا فائدہ ہوا ہے. جی
جب تک مجھ سے تم جاؤ گے تو وہ عذر کرتے ہوئے پیچھے رہنے کی وجہ سے عذر کریں گے تاکہ تم ان سے ان کی معذرت قبول کرو. آپ کی پیچھے
نہ ہو، ان کو ترجمہ بھی چھپ چکا ہے المستطرف کا. جی
تم ان سے اعراض کرو اس لیے کہ وہ ناپاک ان کے باطن کی خباثت کی وجہ سے اور ان کا ٹھکانہ جہنم ہے، یہ ان چیزوں کی بدلہ ہے جو انہوں نے کمایا ہے.
والسابقون الأولون من المهاجرين والأنصار والذين اتبعوهم بإحسان. پہل کرنے والے، سبقت کرنے والے، الأولون مہاجرین میں بھی ہے اور انصار میں بھی ہے، دو فریق بیان کیے گئے. سابقون الأولون مہاجرین میں بھی ہے انصار میں بھی ہے، یعنی جو ایمان لانے میں پیش پیش اولین ایمان لانے والے، اور دوسری جماعت والذین اتبعوہم جنہوں نے قیامت تک ان کی اتباع کی. اب یہ دو گروہ کا بیان ہے. کون ہے دو گروہ؟ نمبر ایک جو علامہ سیوطی رحمۃ اللہ علیہ نے لیا کہ بدری صحابہ، یعنی بدر تک ایمان لانے والے، بدر میں شریک ہونے والے، یہ سابقون الاولون ہیں. اور بدر کے بعد جتنے لوگ اسلام میں داخل ہوئے وہ ہیں والذین اتبعوہم بإحسان. دوسرا قول جمیع صحابہ والسابقون الاولون ہیں، اور والذین اتبعوہم سے صحابہ کے بعد قیامت تک آنے والے امت کے مسلمان ہیں. تیسرا قول تحویل قبلہ سے پہلے جو لوگ ایمان لے آئے، اور تحویل قبلہ ہوا ہے ہجرت کے 16-17 مہینوں میں، تو جن لوگوں نے ہجرت کے 16-17 مہینوں تک میں ایمان قبول کر لیا وہ ہیں سابقون الاولون، اور بعد میں آنے والے سب ہیں والذین اتبعوہم بإحسان. دیکھو قید لگائی والذین اتبعوہم بإحسان کی، بعد اول والوں کے لیے یہ قید نہیں ہے، والسابقون الاولون کے لیے. کیا معلوم ہوا؟ کہ وہ تو ہے ہی ہے صفت احسان کے اوپر، والسابقون الاولون من المہاجرین والانصار وہ تو صفت احسان پر ہے ہی ہے، یہ شرط بعد والوں کے لیے آئی والذین اتبعوہم بإحسان کہ انہوں نے اخلاص فی العمل کے ذریعے، عمل میں احسان والی صفت کے ذریعے متقدمین کی اتباع کی، یعنی ان کی راہ پر چلے. رضی اللہ عنہم ورضوا عنہ، اللہ ان کی اطاعت سے راضی اور وہ اللہ کے طرف سے ملنے والے ثواب سے راضی. اللہ نے ان کو ایسی نعمت دی جو کسی کو نہیں ملی اور کوئی تصور بھی نہیں کر سکتا، کوئی مخلوق نہیں دے سکتا، ایسی عطاؤں سے اللہ نے ان کو نوازا. وعد لهم جنات تجری تحتها الانہار خالدین فیہا ابدا. اللہ نے ان کے لیے ایسے باغات تیار کیے ہیں جس کے نیچے سے نہری بہتی ہوگی، ایک قرات میں من کے ساتھ بھی ہے. وعد لهم جنات تجری من تحتها الانہار خالدین فیہا ابدا. دیکھو خلود اور ابد دو لفظ آئے، تاکید ہے، تاکید ہمیشہ رہنا، واقعتاً ہمیشہ ہمیشہ رہیں گے، جیسے ہم اردو میں بولتے ہیں نا ہمیشہ ہمیشہ رہیں گے, یہ خالدین کی تاکید ہے ابدن کے ذریعے. ذالک الفوز العظیم, اور یہ بہت بڑی کامیابی ہوگی. ذالک کا مشار الیہ جنت کا مل جانا. وممن حولکم من الاعراب منافقون, اے مدینہ والو تمہارے ارد گرد جو گاؤں لوگ ہیں اس میں بہت سارے منافقین ہیں, قبیل اسلم, قبیل اشجع, قبیل غفار. ومن اہل المدینہ, اور پراپر مدینہ کے باشندوں میں بھی بہت سارے منافقین ہیں. مردو علی النفاق, وہ نفاق پر ڈٹے ہوئے ہیں, اڑے ہوئے ہیں, جمے ہوئے ہیں, کامل ہیں, برابر نفاق میں پڑے ہوئے ہیں. لا تعلمہم, تم نہیں جانتے ان کو, کیسے جانیں گے؟ نبی کو تھوڑا علم غیب تھا کہ نبی کو پتا چلے, صحابہ کو بھی نہیں معلوم ان کا. نحنو نعلمہم, اللہ فرماتے ہیں کہ ہم جانتے ہیں, ہم جانتے ہیں کون کون منافقین وہ. سنعذبہم مرتین, اسی لیے ان کو پوچھنے کا کہ بھائی حضور کے علم غیب کلی کب ملا, تبوک کے وقت تو تھا ہی نہیں کم سے کم. لا تعلمہم, پھر کب ملا حضور کو علم غیب کلی ذاتی؟ تو حضور کو صاف فرما رہے اللہ تعالیٰ, لا تعلمہم, اے نبی آپ ان کو جانتے نہیں ہوں کہ کون کون جو ہے منافق لوگ ہیں. نحنو نعلمہم, ہم ان کو جانتے ہیں اچھی طرح کون کون منافقین ہیں. سنعذبہم مرتین, ہم ان کو دو بار سزا دیں گے. بالفضیحتی, دنیا میں رسوا کیا, ان کے نام ڈکلیئر کر دیے گئے, ظاہر کر دیے گئے. دنیا میں باس کے ساتھ قتل کا معاملہ ہوا اور قبر میں عذاب ان لوگوں کے ساتھ. ثم يردون الى عذاب عظیم, پھر آخرت کے اندر بڑے عذاب یعنی جہنم کی آگ کی طرف وہ لوگ لوٹائے جائیں گے. جی,
اور مہاجرین اور انصار میں جو سب سے پہلے سفر کرنے والے ہیں اور وہ بدری صحابہ ہے یا تمام صحابہ ہے, اور وہ لوگ جو کہ ان کی پیروی کرنے والے قیامت تک ان کے اچھا عمل میں اللہ رب تعالیٰ ان سے راضی ہو گئے یعنی ان کی تعلق کے ذریعے, اور وہ ان سے راضی ہو گئے یعنی اس کے ثواب کے ذریعے, اللہ رب تعالیٰ ان کے لیے ایسے باغات تیار کر رہے ہیں کہ جس کے نیچے سے نہریں بہتی ہیں.
اور مرض الوفات میں بھی علم غیب نہیں تھا, وہ حدیث آپ نے پڑھی نا کہ حضور بے ہوش ہو گئے, وضو فرمایا زبردستی بہت مشکل سے, پھر پوچھ رہے ہیں کہ میرے صحابہ نے نماز پڑھی کہ نہیں پڑھی, اور مشکل سے حضور اٹھ کے مسجد آنے کی کوشش کر رہے, پھر بے ہوش ہو گئے, پھر ہوش آیا, نیا غسل کیا, ٹپ میں پانی منگوا کے پھر پوچھ رہے صحابہ نے نماز پڑھی کہ نہیں پڑھی. تین مرتبہ مرض الوفات میں یہ بات پیش آئی کہ حضور کا ہوش چلا گیا, بے ہوش ہو گئے, پھر ہوش آیا, نیا وضو غسل کیا, مسجد میں آنے کی تیاری کے لیے پوچھ رہے صحابہ نے نماز پڑھی کہ نہیں پڑھی. اگر علم غیب تھا تو پوچھنے کی ضرورت کیوں پڑی؟ یہ مرض الوفات کا قصہ ہے. چلو,
اور ایک قرآن میں ان کی زیادہ جی کے ساتھ بھی آیا ہے, وہ اس میں ہمیشہ ہمیشہ رہیں گے اور یہ بڑی کامیابی ہے. اور جو تمہارے ارد گرد رہتے ہیں یعنی مدینہ کے قریب جہادی منافقین ہیں جیسے قبیلہ اسلم اور قبیلہ اشجع اور قبیلہ غفار, اور خود اور مدینہ والوں میں سے منافق ہے اور وہ نفاق پر اس میں ہوئے ہیں, اور آپ کو معلوم نہیں ہے یہ کتاب نبی کریم صلی اللہ علیہ وسلم کو, ہم ان کو جانتے ہیں ان قریب.
اور اطلاع یاد رکھنے کا, علم غیب کلی ذاتی کے ہم قائل نہیں ہیں, علم غیب جزی عطائی کے ہم قائل ہیں. جی,
ان کو دو مرتبہ عذاب دیا جائے گا, ایک تو رسوائی کا یا قتل, رسوائی یا قتل کا دنیا میں, اور قبر کا عذاب, پھر آخرت میں لوٹا دیا جائے گا بڑے عذاب کی طرف, اور وہ آگ ہے. وہ قوم آخرون مبتلون اعترفوا بذنوبهم من التخلف نعته والخبر خلط عمل صالح وهو جهاد,
وآخرون اعترفوا بذنوبهم خلط عملا صالحا وآخر سيئا عسى الله ان يتوب عليهم ان الله غفور رحيم. ایک اور جماعت اور قوم ہے, देखो एक बात याद रखना, तबुक में जिन लोगों ने शिरकत नहीं की वो सब मुनाफिकीन नहीं थे, कुछ मुखलिस मोमिन भी थे जिन्होंने तबुक में शिरकत नहीं की, पक्के ईमान वाले। और जो न शिरकत कर सके पक्के मुखलिस मोमिन, वो भी दो तरह के, बाज वाकई उज्र वाले, बाजों के पास कोई उज्र नहीं था लेकिन तबुक में क्यों शरीक नहीं हुए, इमरोज फर्द आ गए, कल निकलेंगे, परसों निकल जाएंगे, तरसों पहुंच जाएंगे, इमरोज फर्दा में। ये एक मुखलिसीन की जमात थी। बस साहबा ने सोचा कि हमारे पास तेज सवारी है ने, हुजूर को आगे जाने दो, हम अगली मंजिल पर तो पहुंच ही जाएंगे देर से निकल करके भी। इस तरह भी एक जमात थी मुखलिसीन की। फिर वो मुखलिसीन की जो जमात थी उसमें दो जमात हो गए। ये अल्लामा सुयूती की बयान की हुई तरतीब और तफसीर है। मुखलिसीन सहाबा जो गजवे में शरीक नहीं हुए तबुक में बिला किसी उज्र के, उनमें भी दो जमात हो गई। एक जमात ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की वापसी पर एतराफ जुनूब के लिए खुद को पेश कर दिया, आ गए मस्जिद नबवी में, खुद को बांध दिया मस्जिद के सुदनों के साथ, हम इकरारी मुजरिम, खुद बंद रहे। एक जमात हुआ और दूसरे लोगों ने ये अमल नहीं किया कि खुद के इस अमल के तौर पर अपने आप के लिए खुद सजा तजवीज कर ली और खुद बंद गए आकर के मस्जिद में, ऐसा नहीं किया। ये दो जमात हो गई। वआखरूना तरफू बिज़ुनूबिहिम, और कुछ लोग ऐसे हैं कि जिन्होंने अपने गुनाह का इकरार कर लिया, मिनत तखल पीछे रहने के बारे में, हम क्यों नहीं आए, इकरार कर लिया। ये मुब्तदा की सिफत है ना तू, और खबर आगे आ रही है, जिन्होंने मिले जुले काम किए, खलतू मिले जुले अमल किए, कुछ नेक काम भी है और कुछ बुरे काम भी है। क्या नेक और बुरे मिले जुले काम किए, वो क्या किए, जिहादुहुम कबल ज़ालिका, गज़वे तबूक से पहले के जिहादों में वो शरीक हुए, यानी ये मुखलिसीन साहबा तबूक से पहले जितने भी गज़वात हुए उसमें शरीक हुए और तबूक में शरीक नहीं हो सके। तो पिछले गज़वात में शरीक होना ये अमलन सालिहा, और तबूक में शरीक न होना ये है वाखरा सैया। ये है एक मतलब आयते करीमा का, औ एतराफिहिम बिज़ुनूबिहिम, या जिन लोगों ने अपने गुनाह का इकरार कर लिया आकर के, भाई हम नहीं आ सके, औ गैरु ज़ालिक, वाखरा सैया, और दूसरा एक बुरा अमल। तो देखो मुनाफिकिन का तो तस्किरा हो गया, जो तबुक में आए ही नहीं निफाक की वजह से, उसमें कुछ जो है देहाती भी थे कुछ शहरी भी थे। दूसरी किस्म मुखलिस मुनाफिकिन की, जिन्होंने एतराफ किया, तोबा की, जल्दी आकर हुजूर से माफी मांगी और खुद को मस्जिद के सुतून से बांध दिया। तीसरी किस्म हुजूर की तशरीफ आवरी के ऊपर वो लोग जल्दी जल्दी नहीं आए उज़्र माज़रत करने के लिए, क्योंकि आदमी के पैर भारी हो जाते हैं, कोई काम न करे तो फिर सामने जाने से पैर भारी होते हैं। जैसे कि कोई आदमी सबक में रोज गुल्ली मारे चार दिन पांच दिन तो फिर आना भारी लगता है कि अब जाएंगे तो पूछ होगी क्यों नहीं आया था, इसीलिए वो नहीं आते सवाल के डर से, अब उनको भूजल भारी लगता है। तो कुछ हजरात ने खिदमत अकदस में उज्र पेश करने के लिए हाजिरी में मुबादरत नहीं की, जुरत नहीं हिम्मत नहीं हुई कि कैसे जाए हुजूर के सामने, इसलिए कि ऐलान आम था और हम ताकतवर थे फिर भी नहीं गए। اَسَلَّهُ اَنْ يَتُوبَ عَلَيْهِمْ، یقین ہے کہ اللہ تعالیٰ ان پر توجہ فرمائیں گے۔ اَسَا کلامِ الٰہی کے اندر یقین دلانے کے معنی کے اندر آتا ہے۔ دیکھو دنیا کے اندر جو بڑے لوگ ہوتے ہیں، بڑے ذمہ دار قسم کے لوگ، بادشاہ لوگ پرانے زمانے کے، ان کی کیا عادت تھی کہ اپنی عوام اور رعایا کو کسی بات کی امید دلا کے، اور اس کام کو وہ نہ کرے وہ اپنے لیے ہار سمجھتے تھے۔ جیسے اب ہے، امید دلا کے بعد نہ کرنا ہی عزت سمجھتے، تو پرانے زمانے کے حکمراں ایسے تھے کہ عوام کو امید دلانے کے بعد اس کو نہ کرنا اپنے لیے ہار سمجھتے تھے۔ اب اللہ سبحانہ وتعالی تو احکم الحاکمین، اور وہ امید دلاوے بندوں کو اور پھر وہ کام نہیں ہو، یہ تو ہو ہی نہیں سکتا۔ اسی لیے آسا یقین کے معنی میں کہ آسا امید دلائی، لیکن کس نے امید دلائی؟ احکم الحاکمین نے، اور اس کا امید دلانا دوسروں کے وعدوں سے افضل ہے۔ جیسے کہ ایک عام آدمی وعدہ کرے اور ایک بڑا آدمی امید دلاوے، تو عام آدمی کے وعدے کے مقابلے میں بڑوں کا امید دلانا زیادہ وزنی ہوتا ہے۔ یہ ہے آسا کا مفہوم آیت کریمہ کے اندر۔ تو اَسَلَّهُ اَنْ يَتُوبَ عَلَيْهِمْ، یقین ہے کہ اللہ ان پر توجہ فرمائیں گے، یعنی ان کی توبہ قبول کریں گے۔ اِنَّ اللَّهَ غَفُورُ الرَّحِيمُ، اللہ تعالیٰ بڑے معاف کرنے والے، بڑے رحم کرنے والے ہیں۔ آگے والی آیت کے شان نزول بیان کرتے ہیں۔ خُذْ مِنْ أَمْوَالِهِمْ صَدَقَةً تُطَهِّرُهُمْ وَتُزَكِّيهِمْ بِهَا وَصَلِّ عَلَيْهِمْ إِنَّ صَلَوَاتَكَ سَكَنٌ لَّهُمْ وَاللَّهُ سَمِيعٌ عَلِيمٌ إِنَّ صَلَاتَكَ سَكَنٌ لَّهُمْ وَاللَّهُ سَمِيعٌ عَلِيمٌ۔ اب یہاں علامہ سیوطی نے جو شان نزول بیان کیا، دیکھو اس کو۔ یہ حضرت ابو لبابہ ابن عبد المنذر رضی اللہ تعالی عنہ کے بارے میں آیت نازل ہوئی، اور ان کے ساتھیوں کے بارے میں یہ آیت کریمہ نازل ہوئی۔ سات ساتھی ان کے، تبوک میں نہیں گئے تھے وہ، جنہوں نے خود کو مسجد نبوی کے ستونوں سے باندھ دیا۔ جبکہ ان کو یہ بات پہنچی کہ پیچھے رہنے والوں کے بارے میں بات بہت ساری نازل ہوئی ہے، بہت ساری تنبیہات نازل ہوئی ہے، تو کہا چلو نہیں، پہلے سے جا کے خود کو باندھی دو۔ اور انہوں نے یوں قسم کھا لی کہ نبی کریم صلی اللہ علیہ وسلم ہی ان کو کھولیں گے، تب وہ کھلیں گے۔ فحلہم، اللہ کی یہاں سے توبہ آئی تو حضور نے ان کو کھول دیا۔ اب اس پر کچھ اشکال ہے آپ لوگوں کو؟ نہیں ہو تو آگے چلے، نہ ہو تو کچھ کیے ہوئے۔ پیچھے ایک روایت گزری کہ وہاں علامہ سیوطی رحمت اللہ علیہ نے اس واقعے کو وہاں جوڑا تھا، حضرت ابو لبابہ کو اپنے کے ساتھ باندھنے کو، کہاں پر؟ غزوہ احزاب کے اندر، قریظہ کی جنگ کا واقعہ گزرا، اور اس کے اندر جو ہے بنو قریظہ کے لوگوں کے پاس یہ گئے تھے، اور اس لیے گئے تھے کہ ان کے بیوی بچے وہاں رہتے تھے، اور علامہ سیوطی نے وہاں یہ روایت نقل کی تھی کہ حضور نے ان کو باقاعدہ بھیجا تھا کہ حضرت سعد جو فیصلہ کرے اس کو ماننے کے لیے تم تیار ہو جاؤ، اس بات کی فہمائش کے لیے حضور نے بھیجا تھا۔ تو انہوں نے پوچھا بنو قریظہ والوں نے کہ اگر ہم نے سعد کو حکم مانا تو حضور ہمارے حق میں کیا فیصلہ کریں گے؟ تو انہوں نے یوں اشارہ کیا تھا، اور پھر ان کو یہ ہوا کہ بھئی میں نے حضور کی ایک راز کی بات ظاہر کر دی، تو آ کر انہوں نے مسجد نبوی میں اپنے آپ کو باندھ دیا، اور یہاں یہ کہہ رہے ہیں۔ دیکھو اللہ مسیح دی، تو اپنے حسن زن پر عمل کرتے ہوئے یوں کہنے کا، دونوں طرح کی روایت ہے۔ इसलिए श्रुति ने वहां वो रिवायत बयान की, यहाँ ये रिवायत बयान की कि अबू लुबाबा का किस्सा जो है कुरेजा में पेश आया, ये भी एक रिवायत है, और तबुक में पेश आया, ये भी एक रिवायत, इसलिए दोनों जगह के ऊपर ये बात ले आए। ऐसा नहीं कहने का कि श्रुति भूल गए, ऐसा नहीं कहने का। खुज मिन अमवालिहिम सदकतन तुतहिरुहुम, आप उनके मालों में से सदका लीजिए जिसके जरिए आप उनको पाक कर देवे। क्या मतलब सदके का? वो वहां भी वाकिया गुजरा था ना कि हजरत अबू लुबाबा रजी अल्लाह ताला उन्होंने हुजूर को ये कहा कि हुजूर मैंने जो आपका राज जाहिर किया अपने माल और घर बार की वजह से, तो लो मेरा सारा माल अल्लाह के नाम पे सदका कर देता हूँ। हुजूर ने फरमाया कि नहीं, सिर्फ एक तिहाई सदका करो। ये कुछ मिन अमवालिहिम सदका का मतलब कि तकमीले तौबा के तौर पर जो उन्होंने सदका पेश किया वो सदका ले लो, ये हुजूर को हुक्म दिया गया। पहले हुजूर ने कहा कि मैं तुम्हारा सदका लू ना लू मुझे कोई इस बारे में मालूम नहीं है, फिर आए दूसरी के ले लो इनका सदका, ले लो उनके माल में से सदका, तो हिरुहुम जिसके जरिए आप उनको पाक साफ करो। खुज मिन अमवालिहिम सदकतन तुतहिरुहुम व तुज़क्कीहिम बिहा, और उनको गुनाहों से पाक करो। हुजूर ने उनका सुल से ले लिया उनके माल का और उसको सदका कर दिया। वसल्ली अलैहिम, और आप उनके लिए दुआ कर दो। इन सलातक सकनुल लहुम, यकीनन आपकी दुआ उनके लिए रहमत होगी, यानी उनकी तोबा के कबूल होने की इत्मीनान की अलामत होगी। वल्लाहु समीउन अलीम, और अल्लाह ताला बहुत सुनने वाले, बहुत कुछ सब कुछ जानने वाले हैं। देखो ये सदका क्या हैसियत रखता है। हजरत अबू लुबाबा की तोबा के बाद इंसान जब कोई गुनाह करता है फिर तोबा करता है तो गुनाह माफ हो जाता है, लेकिन गुनाह का कुछ असर बाकी रह जाता है और वो असर काबिले मुआखजा नहीं होता, लेकिन उस असर की वजह से आइंदा गुनाह में मुब्तला होने का अंदेशा रहता है। नेक अमल के जरिए वो मामूली असर भी जो बाकी है ना उसको भी खत्म करना है नेक अमल के जरिए से। और सदका हदीस में आता है कि अल्लाह के गजब को ठंडा करता है, आपको ठंडा करता है, लिहाजा ये गुनाह का जो असर था वो सदका कबूल करवा के बिल्कुल पाक साफ करके खत्म कर दिया गया है। जैसे बर्तन एक है, उसमें से जो है मैल कुचेल की सफाई, और दूसरा ये कि धोने के बाद भी असरात रहेंगे। आप रूह अफ़ज़ा की खाली बर्तन 10 बार धो तो भी खुशबू निकलेगी, तजुर्बा करके देख लो, चैलेंज है तुमको। वो खुशबू को खत्म करने के लिए उसमें फिर कुछ उल्टा भरना पड़ेगा, 10 दिन सिरका भर के रखो तो वो रूह अफ़ज़ा की खुशबू खत्म होगी। तो इस तरीके से वो जो गुनाह का मामूली असर बाकी रह जाता है उसके इजाले के लिए ये तकमीले तोबा के तौर पर सदका लिया गया, कबूल किया गया। इसीलिए फरमाए कि आपका सदका उनके लिए पाकी और साफी का जरिया बनेगा। वल्लाहु समीउन अलीम, अलम यालमु अन्नल्लाहु हुवा यक़बलु तौबा अन इबादी, क्या वो लोग इस बात को नहीं जानते कि अल्लाह ताला अपने बंदों की तोबा को कबूल फरमाते हैं। وَيَأْخُذُ الصَّدَقَاتِ, اور اللہ تعالیٰ بندوں کے صدقات کو قبول فرماتے ہیں۔ وَأَنَّ اللَّهَ هُوَ التَّوَّابُ الرَّحِيمُ, اور اللہ تعالیٰ وہ بہت زیادہ توبہ کو قبول کرنے والے بندوں کی اور بندوں کے اوپر بہت زیادہ رحم کرنے والے ہیں۔ یہ علم میں استفام تقریر کے لیے کہ یہ سب ہوتا ہے۔ وَالْقَصْدُ بِهِ تَهِيجُهُمْ إِلَى التَّوْبَةِ وَالصَّدَقَةِ, और इसका मकसूद है उनको तोबा और सदके की तरफ उभारना कि वो लोग तोबा करने वाले बने, सदका करने वाले बने, इसकी तरफ उभारने के लिए ये बात कही गई। जी
बिस्मिल्लाहिर्रहमानिर्रहीम, ए नबी तुम उनके मालों में से सदका ले लीजिए और उनको पाक और साफ कर दीजिए गुनाहों से, और उनके मालों का सुलूस ले लीजिए और उसको सदका कर दीजिए और उनके लिए दुआ कर दीजिए, और यकीनन आपकी दुआ उनके लिए रहमत होगी और उन तौबा और कबूलियत का उनको इत्मीनान है, और अल्लाह ताला खुद सुनने वाले और जानने वाले है। क्या उनको ये बात मालूम नहीं है कि अल्लाह ताला ही अपने बंदों की तौबा कबूल करते हैं और उनके सदकात को भी कबूल करते हैं, और बेशक अल्लाह ताला बहुत ज्यादा अपने बंदों की तौबा कबूल करने वाले और रहम करने वाले हैं। अरे इस्तेफाम तकरीर के लिए, और उसका मकसद यह है कि तौबा और कबूलियत की तरफ उनको आमदा करना है।